छात्रवृत्तिका साथै विद्यालयद्वारा प्रत्येक वर्ष प्रदान गरिने थप छात्रवृत्ति श्री 1008 स्वामी देवराज आचार्यज्यूबाट 10 जना गरिब छात्र छात्रालाई रु 1000 को दरले छात्रवृत्तिको व्यवस्था कक्षा 1 र 2 मा अंग्रेजी माध्यमबाट पढाइनुका साथै निशुल्क खाजाको व्यवस्था कक्षा 10 मा भगवती श्रेष्ठ अक्षय कोष र कक्षा 11 र 12 मा जय पद्महरि अक्षय कोषबाट दिइने छात्रवृत्ति कक्षा 1 देखि 5 सम्मका नानीहरूका लागि चिप्लेटी र पिङको व्यवस्था भएको र अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यार्थीहरूका लागि समेत निशुल्क पाठ्यपुस्तकको व्यवस्था प्रधानाध्यापक गणेश दत्त भट्ट श्री त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलाली फोन नम्बर 521635 र मोबाइल नम्बर 98584821535
आय है गोपाल हमाल यसपालिको मेयरमा 6 भोट दललाई 1 भोट विकासलाई
उद्योग पर्यटनको केन्द्र धनगढी बनाउन बेरोजगारी हटाएर रोजगारी बढाउन गोपाल हमाल मेरमा आए नगर सजाउन यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउन देखिन्छ अब धनगढीमा विकासको कमाल देखिन्छ अब धनगढीमा विकासको कमाल मेरमा आउँदैछन् नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपीदाई गोपाल हमाल सबैको गोपीदाई गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल
DFM time check it's 7:30 AM
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको प्रकारमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तुत मनोभ राज थानुक र प्राविधिक मित्रको रूपमा आज मलाई साथ दिँदै हुनुहुन्छ आडी राणा हुनुहुन्छ प्राविधिक मित्रको रूपमा र आज हामी चर्चा परिचर्चा बहस गर्छौँ पछिल्लो समय जुन हिजो मात्रै प्रमुख विद्यार्थी सङ्गठनहरूले अब चाहिँ निजी विद्यालयबाट चाहिँ चन्दा नलिने अर्थात् उहाँहरूले चाहिँ अहिलेसम्म उठाउँदै आएको पैसा चाहिँ नलिने भन्ने चाहिँ घोषणा गरेका छन् र उहाँहरूले कार्यदल पनि गठन गरिएको छ कार्यदलका आज कार्यदलका सदस्यसँग हामी चर्चा गर्नेछौँ अनेर सोभिका ऐनमहर नेभी सङ्घका पुष्पकुमार शाही र त्यसै गरी अखिल क्रान्तिकारीका रञ्जित कुमार तामाङसँग हामी चर्चा गर्नेछौँ र एकैछिनपछि हामी चर्चा परिचर्चा र बहसलाई जोड्दैछौँ यतिखेर हामी पछिल्लो समय जुन चाहिँ निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क उठायो भन्ने कुराहरू आएको छ र मनपरी रूपमा शुल्क वृद्धि भयो भन्ने कुरा आएको छ र यसै विषयमा हामी एकैछिनमा चर्चा गर्दैछौँ यतिखेर टेलिफोन लगाइरहनु भएको छ हाम्रा प्राविधिक मित्र आरडी राणा हुनुहुन्छ र वास्तवमै यतिखेर के ब्रह्मलुट मच्चेकै हो त यो निजी विद्यालयहरूमा चाहिँ जुन किसिमको मनपरी रूपमा शुल्क वृद्धि गरियो भन्ने कुराहरू आएको छ यो के हो के का लागि आन्दोलन हो विद्यार्थी सङ्गठनको के वास्तवमै चर्चामा आउनका निम्ति बेमौसमको बाजा बजाउनका निम्ति हो या वास्तवमै यो व्यतिथि देखिएको छ यो विसङ्गति देखिएको छ यो विकृति हटाउनका निम्ति सधैँ यो विद्यार्थी सङ्गठनहरू आन्दोलित हुन्छन् कि वास्तवमै चर्चामा आउनका निम्ति र यो अहिले पछिल्लो समय जुन चुनावको माहौल तातिरहेको थियो र चुनावको माहौल नजिक यो विद्यार्थी सङ्गठनहरूले वर्षेनी जुन किसिमको चर्चा गर्छन् र उहाँहरूले चाहिँ आन्दोलनका कार्यक्रमहरू बाहिर ल्याउँछन् वास्तवमा अहिलेको अवस्थामा किन यस्तो भइरहेको छ यी यावत विषयमा हामी चर्चा परिचर्चा र बसलाई जोड्न खोजिरहेका छौँ यतिखेर हाम्रो बिचमा सम्भवतः हामीले कल लगाइरहेका छौँ ऐनसिंह महरलाई र उहाँको कल सम्भवतः लागेको छ हामीलाई सम्भावना छ र अहिलेसम्म उहाँले फोन उठाइरहनु भएको थिएन यतिखेर हाम्रो बिचमा अखिल अनेर सोभिका यतिखेर बिचमा हुनुहुन्छ हाम्रो बिचमा महासचिव ऐन महर हुनुहुन्छ उहाँलाई म वेलकम गर्न चाहन्छु ऐन महरजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद धेरै धेरै धन्यवाद
अलिकति ढिला फोन उठाउनु भयो तर पनि यहाँलाई स्वागत छ ढिलै भए पनि नयाँ वर्षको शुभकामना छ
हिजो जुन डिसिजन गर्नुभएको छ अब निजी विद्यालय बोर्डिङ स्कुलबाट तपाईँहरूले शुल्क नउठाउने रे भन्ने कुरा बाहिर सुन्नमा आयो कि वास्तवमा तपाईँहरूले नउठाउने हो या कागजमा मात्रै सीमित हो?
होइन, किन कागजमा सीमित गर्ने? एक त तपाईँलाई म प्रश्न पार्न चाहन्छु, शुल्क उठाइरहेको थिएन पहिला पनि, तर मान्छेलाई के भ्रम थियो भने विद्यालयहरू चाहिँ विद्यार्थी सङ्गठनहरूले चाहिँ यो आन्दोलनको उठान गर्ने, शुल्क वृद्धि फिर्ता जस्ता मुद्दाहरू उठाउने, तर बिचमै छोड्ने, बिचमै किन छोड्ने त भन्दा रहस्यमय ढङ्गले छोड्ने, होइन, यसमा चाहिँ केही आर्थिक लेनदेन छ कि भन्ने ढङ्गले मान्छेहरूमा व्यापक आशंका थियो, व्यापक चाहिँ त्यो खालको भ्रम थियो। त्यसो भने त्यो भ्रम तिर्नका निम्ति, त्यो आशंका तिर्नका निम्ति हामीले पहिले नै यो आन्दोलन हाम्रो कुनै पनि यसमा चाहिँ लेनदेन हुने छैन, यसमा कुनै पनि त्यस्ता खालका चाहिँ गतिविधि हुने छैनन् भन्नु, त्यो तिर्नका निम्ति हामीले यो गरिएको निर्णय हो। यो चाहिँ अक्षरशः कारणै हुन्छ।
जस्तै अहिले तपाईँहरूले आइएनजी तपाईँहरूले कार्यदल पनि बनाउनु भएको छ, यो पछिल्लो समय हेर्दा हिजो मात्रै मैले यो विभिन्न विषय तिन चार दिनदेखि तपाईँहरूको आन्दोलनको कार्यक्रम रिपोर्टर्स क्लबमा तपाईँहरूले पत्रकार सम्मेलन गरेदेखि नै मैले कैलालीमा पनि सुदूरपश्चिममा पनि यो बहसलाई मैले टेलिभिजन र रेडियोमा दुइटैमा मैले स्थान दिएको छु। ऐनजी अहिले हेर्दा हिजो मात्रै मैले बहस गरिरहँदा फेरि विद्यार्थी सङ्गठनले चाहिँ चन्दा माग्न आए भनेर प्याप्सन कैलालीका वरिष्ठ उपाध्यक्षज्यूले त्यो कुरा बाहिर ल्याउनु भएको छ। के तपाईँहरूले डिसिजन गर्नु तर चन्दा मागिरहेको अवस्था देखिन्छ नि, यसले कतिको सार्थकता दिन्छ यसले तपाईँले राखेका कुराहरूले?
हाम्रो आन्दोलनका कार्यक्रमलाई, हाम्रा मुद्दाहरूलाई जसरी तपाईँले उठाइदिनु भएको छ, म संयुक्त विद्यार्थी सङ्घको तर्फबाट, अन्दाजको तर्फबाट तपाईँ लगायत तपाईँको मिडियालाई हार्दिक धन्यवाद भन्न चाहन्छु। सबभन्दा पहिला त त्यसपछि जुन प्रकार मैले तपाईँलाई फेरि पनि भने, हामीले निर्णयमा पनि संयुक्त विद्यार्थीको बैठकको निर्णयमा पनि हामीले भनेका छौँ, यदि त्यस्ता मान्छेहरू कोही चन्दा माग्न आए, जस्तो देशव्यापी यो आन्दोलन चलिरहेको छ, अहिले 75 जिल्लामा यो आन्दोलन अगाडि बढिरहेको छ, आज प्याप्सनका कार्यालयहरूमा, प्याप्सन इन्टरसनका जिल्ला तथा केन्द्र कार्यालयहरूमा तालाबन्दी लगाउने कार्यक्रम छ, हिजो हामीले सबै स्कुलका प्रशासन र लेखामा चाहिँ तालाबन्दी गरेका छौँ देशव्यापी, जसले शुल्क वृद्धि गरेका छन्, भर्ना शुल्क वृद्धि गरेका छन्, होइन। अब यो क्रममा हामीले के भनेका छौँ त भन्दा, देशव्यापी आन्दोलन भएको हुनाले कहीँ त्यस्ता खालका घटनाहरू घट्यो भने, त्यस कारण हामीले भनेका हौँ कि यदि त्यसरी कोही विद्यार्थी सङ्गठनको नाममा चन्दा लिन आए, पैसा मागे, आर्थिक सहयोग मागे अथवा धम्काए भने, त्यो चाहिँ हामीलाई पनि खबर गरिदिनु पऱ्यो, तपाईँहरूले पनि बाहिर ल्याइदिनु पऱ्यो, र त्यस्तै मान्छेहरूलाई चारप्पो समातेर प्रहरीलाई बुझाइदिनु पऱ्यो, प्रहरीलाई बुझाइदिनु पऱ्यो, कानुन बमोजिम कारवाही गर्ने कुरामा हामी प्रहरी प्रशासनलाई पनि अनुरोध गरेका छौँ, आग्रह गरेका छौँ। यति कुरा चाहिँ मैले तपाईँकै घरमा आफू तपाईँ मार्फत पनि मैले आम सबैमा अनुरोध गर्न चाहन्छु।
भनेपछि यसपटकबाट अब तपाईँहरू चाहिँ चन्दा नउठाउने, उठाउनेलाई पनि प्रहरी काम बुझाउन आग्रह गर्नुहुन्छ?
एकदम सही कुरा गर्नु। हामी चन्दा त पहिला पनि हामीले संस्थागत रूपमा लिएकै होइन, कोही व्यक्तिले काहीँ कमजोरी गर्यो भने त्यो चाहिँ खोजबिनको विषय होला, छानबिनको विषय होला, होइन, सङ्गठनहरूले संस्थागत रूपमा पहिला पनि चन्दा लिएकै छैन नि। यहाँ त के भने चाहिँ जो प्यासन इन्प्यासन अथवा चाहिँ निजी विद्यालयका सञ्चालकहरू छन्, उहाँहरू आफैले चाहिँ अनावश्यक रूपमा चलाएको होला। यो
एउटा कुरा ऐनजी, तपाईँहरूले यो आन्दोलन उठाउनु भएको छ यतिखेर, होइन ऐनजी, अहिले तपाईँहरूले आन्दोलन उठाइरहँदा हिजो पनि मैले बहस गरिरहँदा एनप्यासनका पूर्व अध्यक्ष हुनुहुन्थ्यो हामीसँग धर्मराज रेग्मीजीले के भन्नुभयो भने, यो बेमौसमको बाजा हो, तपाईँहरूले चाहिँ वर्षेनी वैशाखमा मात्रै आन्दोलन किन अन्य समयमा शुल्क वृद्धि हुँदैन या अन्य समयमा चाहिँ तपाईँहरू बोल्दै नबोल्ने, वैशाखमा मात्रै गर्ने, यो भागबण्डका लागि मात्रै हो उहाँहरूको आन्दोलन, यो आन्दोलनको औचित्य त छैन भनेर उहाँले हामीसँगै अन्तर्वार्ता दिँदा बताउनु भयो। स्टुडियोमै हामीसँग चाहिँ नेभी सङ्घ र अखिल क्रान्तिकारीका नेताहरू पनि हुनुहुन्थ्यो जिल्लाका। यो अवस्थामा तपाईँहरू माथि यस्तो प्रश्न आइरहन्छ के वास्तवमै तपाईँहरू चर्चामा आउनका निम्ति वैशाखका लागि मात्रै हो?
त्यस्तो वयत कुरा अराइन्ति कुरा गर्नेलाई म भन्न चाहन्छु कि तपाईँको चाहिँ यो चाहिँ तपाईँको कि वर्षभरि शुल्क बढाउँछ र होइन नि, शुल्क त उहाँहरूले भर्नाको बेला बढाइनु हुन्छ नि, हामीले हो त्यो रोक्न खोज्ने हो, वर्षभरि आन्दोलन गर्ने, वर्षभरि चाहिँ प्रथम पाठन अवरुद्ध गर्ने, वर्षभरि शैक्षिक संस्थालाई चाहिँ खप्प पार्ने भन्ने हाम्रो नियत होइन नि। हामीले चाहिँ जतिखेर यस्ता खालका उहाँहरूले गलत काम गर्नुहुन्छ त्यतिखेर हामीले चाहिँ गर्छौँ। अब उहाँले एक वर्षको लागि एकपटक अहिले नै बढाइदिनुहुन्छ, अहिले नै त्यो विषय चाहिँ त्यो चाहिँ फी स्ट्रक्चर अगाडि बढाउनुहुन्छ भने अहिले होला नि त हामीले रोक्ने भनेको, एउटा कुरा यो। दोस्रो कुरा म तपाईँलाई प्रश्न पार्न चाहन्छु, हामी प्यासन इन्टरसनका विरुद्धमा, शैक्षिक संस्थाका विरुद्धमा हामी लागिरहेका छौँ, हामी सरकारसँग, सरकारका विरुद्धमा, सरकारका विरुद्धको आन्दोलन हो। प्रश्न पार्न चाहन्छु म प्यासन इन्टरसनका चाहिँ सञ्चालकहरू सबै नेताहरूलाई म अनुरोध गर्न चाहन्छु, यो आन्दोलन कुनै चाहिँ प्यासन इन्टरसन विरुद्धको आन्दोलन होइन, यो आन्दोलन भनेको सरकारका विरुद्धको आन्दोलन, यो त सरकारको दायित्व हो नि, राज्यको दायित्व हो नि। एकातिर संविधानले चाहिँ 12 कक्षासम्मको शिक्षा चाहिँ निशुल्क गर्ने भनिएको छ, संविधानी ग्यारेन्टी गरिएको छ, अर्कातिर सर्वोच्च अदालतले 2069 जेठ 10 गते सर्वोच्च अदालतको आदेशले एक पटक शुल्क बढाइसकेपछि अझै तपाईँको 3 वर्षसम्म बढाउन नपाउने भनेर सर्वोच्च अदालतले आदेश गरेको छ। त्यो सर्वोच्च अदालतको आदेशको कानुनको पालना गर्ने गराउने दायित्व पनि सरकारको हो। अर्कातिर सरकारले पनि तपाईँको जुन एउटा सीमा के अरे बन्डिङ गरेको छ, सीमा निर्धारण गरेको छ 3500 भन्दा बढी चाहिँ लिन नपाउने भनेर, होइन। अर्कातिर तपाईँको चाहिँ शिक्षा नियमावली ऐनमा पनि तपाईँको अभिभावकले के अरे कुनै पनि चाहिँ तपाईँको विद्यालयले शुल्क बढाउँदाखेरि अभिभावक दुईटै अभिभावकको चाहिँ सहमतिको आधारमा मात्रै गर्ने भनेको छ। यति कुराहरू चाहिँ हुँदाहुँदै यसको कारणै नगर्ने, अनुगमन नगर्ने, आँखा चिल्लेर बस्ने, कानमा तेल हालेर बस्ने जुन ढङ्गले सरकारले काम गरिएको छ यसका विरुद्धको हाम्रो आन्दोलन हो, होइन। यो त सरकारका विरुद्धको आन्दोलन भएको हुनाले म भन्न चाहन्छु, बरु क्याप्सन एन्ड क्याप्सनका नेताहरूलाई, सञ्चालकहरूलाई, यी संस्था सञ्चालकहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरू पनि कानुनको दायराभित्र आउनुहोस्। राज्यभन्दा माथि कोही छैन, कानुनभन्दा कोही माथि कोही छैन, हामी सबै विधिको शासनका लागि लडेको, कानुनले राज्यका लागि लडेको हो भने जब कानुन चाहिँ बन्छ, कानुनमाथि टेकेर कानुनभित्र रहने प्रयास हामी सबैले गरौँ।
जस्तै ऐनजी यहाँले यो मिठो कुरा गर्नुभयो, सुन्दा राम्रो लाग्छ। धेरै श्रोताले हिजो हामीले कल पनि लिएका थियौँ र उहाँहरूको पनि प्रतिक्रिया के आयो भने विद्यार्थी सङ्गठनहरूले आन्दोलन उठाउँछन्, कहीँ कतै फेरि हिजोका दिनमा पनि आन्दोलन नगरेका होइनन्, हिजो पनि गरे र भोलि गएर तपाईँहरू बिस्तारै बिस्तारै सेलाउँदै जान्छन्, यो हात्ती आयो फुस्सो हुन्छ भन्ने कुराहरू पनि बाहिर आयो। यस्तो जनतामा यो निराशा छ विद्यार्थी सङ्गठनप्रतिको, र अनुगमनका कुरा गर्दा पनि विद्यार्थी सङ्गठन अनुगमनमा जाने तर त्यसको नतिजा चाहिँ बाहिर आउँदैन, किन होला भन्ने प्रश्नहरू पनि जनताले तेर्स्याएका छन् यहाँहरूप्रति।
होइन, यो प्रश्न सही प्रश्न हो, यो आशंका सही, किन भन्दा यस्ता कुराहरू विगतमा भएका छन्। त्यसकारण यसपटक हामी प्रश्न पार्न चाहन्छौँ, हामीले त्यसकारण हिजोको चाहिँ संयुक्त कार्यदलको बैठकबाट दुईटा कुरा भनेका छौँ। एउटा हामी यो चाहिँ जुन वृद्धि गरिएको शुल्क पूर्ण रूपमा फिर्ता नगरिन्जेलसम्म हामी कोही कहाँ बाहिर बस्यौँ, यो कुराको प्रतिबद्धता नहुन्जेलसम्म कोही कहाँ बाह्र बस्दैन, होइन। यसको कारण नहुन्जेल नहुने कुराको चाहिँ ग्यारेन्टी नहुन्छ, हामी कोही कहाँ बाह्र बस्दैन। एउटा दोस्रो कुरा चाहिँ मान्छेहरूले चाहिँ मैले अघि पनि भने नि, जसरी चाहिँ शुल्क लिने के अरे पैसा लिने चाहिँ चन्दा लिने खालका चन्दा लिनेका लागि भनेका छन्, त्यस कारण हामीले यहाँबाट स्थितिको निर्णय गरेका छौँ नि, होइन। चन्दा पनि नलिने, लिएको पाइएमा चाहिँ हामीले खबर गर्नुहोस्, हामी सामान्य कारवाही पनि गर्छौँ, तल पनि प्रहरलाई बुझाइदिनुहोस् हामीले भनेका छौँ, होइन। यो के हो त भन्दा यसै भनिएको, यसै गरिएको कुरा होइन। यो विद्यार्थी आन्दोलनको चाहिँ एउटा शुद्धिकरणको एउटा अभियान हो, निर्मम अभियान हो, हेर्नुहोस्, निर्मम अभियान। त्यस कारण यसमा कुनै चाहिँ दयाँ दयाँ अविश्वास गर्नुपर्ने कुनै कारण छैन। म सम्पूर्ण जनताहरूलाई, विद्यार्थीहरूलाई, अभिभावकहरूलाई अनुरोध गर्न चाहन्छु विश्वास गरिदिनेका निम्ति, हाम्रो यो आन्दोलनमा सहयोग गरिदिनेका निम्ति।
जस्तै अहिले ऐनजी यहाँले भन्नुभयो शुल्क वर्षेनी बढ्छ, यो देखिन्छ पुस्तकहरूको अवस्था पनि त्यस्तै छ, वर्षेनी उहाँहरू पब्लिकेसनसँग मिलेर लाखौँ रुपियाँ चाहिँ भनौँ न एउटा घोटाला भएको कुराहरू पनि बाहिर आउँछ, यो सुनिन्छ। जनताहरूले के भन्छन् भने हिजो पनि हामीलाई कुराकानी गर्दै उहाँहरू के भन्नुभयो भने यो धेरै शीर्षकमा चाहिँ उहाँहरूले शुल्क वृद्धि गर्नुभएको छ, हाम्रा लागि बोल्ने भने विद्यार्थी सङ्गठन हो, तर विद्यार्थी सङ्गठनले उठाउँछन् तर भोलि गएर घट्छ कि घट्दैन, अहिले हामीले विश्वास गर्ने आधार के त कि एनजीओहरू या अन्य जति पनि सङ्गठनहरूले आन्दोलन गरिरहनु भएको छ यसपटक घट्छ नै एनजी शुल्क घट्छ अब
एकदम विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु। म चाहिँ ढुक्क हुनका निम्ति घटाएरै हामी छोड्छौँ, नघटाइकन हामीले चाहिँ तपाईँको अब शिक्षा मन्त्रालयका सरकारले पनि प्रयास गरिरहेको छ हामीसँग वार्ता गर्नका निम्ति भनिरहेका छन्, वार्ता बस्छौँ भनेर। हामीले वार्ता बस्नु पूर्व तपाईँहरूले चाहिँ प्रायः त्यहाँभित्र नै एक्सर्साइज गर्नुहोस्, हामी आन्दोलनमा छौँ अहिले, हामी चाहिँ यो चाहिँ निरर्थक चाहिँ वार्ता गर्नुको कुनै प्रयास हामी के अर्थ छैन, हामी त्यो त्यतातिर लाग्दैन, त्यो प्रयास चाहिँ नगर्नुहोस्। बरु तपाईँले हामीसँग वार्ता, ठिक छ, हामी अन्तिममा वार्तामा त बसौँला, तर वार्ता गर्नु पूर्व तपाईँहरूले सबै कुराको शुल्क चाहिँ घटाउने कुराको ग्यारेन्टी गरेर मात्रै आउनुहोस् र हामी वार्ता बसौँला भन्दा हामी सरकारी अधिकारीहरूलाई, सरकारलाई पनि यसरी जवाब दिएका छौँ। हामीले क्याप्सन एन्ड क्याप्सनका नेताहरू पनि हामीसँग वार्ता गर्नु पऱ्यो, बस्नु पऱ्यो, हामीले चाहिँ वार्ता टोली बनाएका छौँ केन्द्रीय रूपमा चाहिँ कसको वरिष्ठ उपाध्यक्ष कसको संयोजकत्वमा भन्ने कुरा क्याप्सनका नेताहरूको थियो, हामीले उहाँहरूलाई पनि भनेका थियौँ, तपाईँहरूको विरुद्धको आन्दोलन होइन, हामीले तपाईँहरूसँग वार्ता गर्ने होइन, तपाईँहरू सरकारसँग गर्नुहोस्, विद्यार्थी सङ्गठनले यस्तो गरे होइन, के गरौँ भने सरकारसँग जाने, राज्यसँग जाने, तपाईँ सरकारलाई नै भन्नुहोस्, हामी सरकारसँग वार्ता गर्छौँ भन्ने हामीले उहाँलाई पनि भनिदिएका
छौँ। जस्तै एनजी अहिले हेर्ने हो बजारमा भने छ्यापछ्याप्ती रूपमा पसल खुल्या जस्तै तपाईँहरूका ट्युसन सेन्टरहरू देखिन्छन् होइन, यो ट्युसन सेन्टरहरूलाई चाहिँ नियन्त्रण गर्नका निम्ति विद्यार्थी सङ्गठनहरूले किन अहिलेसम्म मुख खोल्या छैन भन्ने प्रश्न पनि जनताको थियो, के भन्नुहुन्छ यहाँले?
अब ट्युसन सेन्टरका सम्बन्धमा यस्तो छ, ट्युसन सेन्टरका सम्बन्धमा के हो भने ती चाहिँ अब एकाडेमिक सेन्टर होइनन् होइन, एकाडेमिक रूपमा राज्यमा चाहिँ औपचारिक रूपमा दर्ता गराएर अगाडि बढेका होइनन्, तिनीहरू चाहिँ ट्युसन पढाउनका लागि दर्ता गरिएका हुन् होइन। अब यसमा के हो भने एउटा भनाइ छ नि गाउँघरतिर आफ्नो थैलीको मुख बाँध्नु होइन, अरूलाई तोड दोष नलगाउनु। मैले भनिहालेँ जो चाहिँ औपचारिक शिक्षा पढाउनका लागि खोलिएका इन्स्टिच्युटहरू चाहे सरकारी हुन् या गैर सरकारी होइन, तिनीहरूले राम्रो शिक्षा दिने ट्युसनहरू यसै बन्द भइहाल्छ नि होइन, ट्युसनहरू यसै बन्द भइहाल्छन्। तर तिनीहरूलाई नियमन गर्दाखेरि मैले भने कानुनभन्दा माथि कोही पनि छैन
होइन,
तिनीहरूलाई पनि नियमन गर्नुपर्छ, तिनीहरूलाई पनि एउटा दायरामा त ल्याउनु पर्छ।
तपाईँहरूले अर्को माग पनि उठाउनु भएको छ एनजी, अहिले तपाईहरुले
पहिलो कुरा चाहिँ हाम्रो पहिलो चाहिँ हाम्रो प्रयास पहिलो हामी हाम्रो चाहिँ कोसिस के हुनेछ भने हामीले राज्यमा दर्ता गरिएका जसले औपचारिक शिक्षा चाहिँ दिने ग्यारेन्टी र जिम्मेवारी लिएका छन् तिनीहरूलाई नै कस्ने तिनीहरूलाई नै चाहिँ तपाईँको सुधार्ने त्यही नै चाहिँ गुणस्तरीय शिक्षा चाहिँ दिने खालको चाहिँ अभियान सञ्चालन गर्ने हाम्रो दायित्व हामी त्यतातिर लाग्छौँ।
जस्तै अहिले तपाईँको यो जुन चाहिँ तपाईँहरूले चाहिँ संयुक्त प्रेस विज्ञप्ति निकाल्नु भएको छ, तपाईँको दोस्रो बुदामा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालय फागुन 18 गते होइन सम्पन्न गर्ने भनिएका चाहिँ विभिन्न क्याम्पसहरू जो चाहिँ आङ्गिक क्याम्पसहरू त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा चाहिँ तपाईँहरूले जेठ मसान्त पछि चाहिँ चुनावको मिति घोषणा गरिनुपर्छ भन्ने कुराहरू तपाईँहरूले बाहिर ल्याउनु भएको छ। अब सोभिलको चुनावको मिति तोकिएला या औचित्य त रहला या फेरि चुनाव होला या के होला, यहाँ कैलाली बहुमुखी क्याम्पस जुन चाहिँ सुदूरपश्चिमको धरोहर मानिन्छ शान मानिन्छ यहाँ पनि चुनाव हुन सकेन। अब जनता या विद्यार्थीहरूमा यो एउटा उत्सुकता छ, एउटा प्रश्न छ, के चुनाव होला त तपाईँहरूले उठाएको विषय अनुसार?
अब निकै महत्त्वपूर्ण प्रश्न तपाईँले उठान गर्नुभयो होइन, यसको मर्म के हो, त्यो बुँदाको मर्म के हो भने चाहिँ फागुन 18 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अब आंशिक रूपमा सम्पन्न भयो, धेरै क्याम्पसमा अझै पनि सम्पन्न भएको छैन। जस्तो कैलाली बहुमुखी जस्ता त्रिभुवन विश्वविद्यालयका अझै टोटल 61 आङ्गिक क्याम्पसमध्ये 39 क्याम्पस आङ्गिक क्याम्पसमा चुनाव हुन सकेका छैन। कैलाली बहुमुखी क्याम्पस जस्ता तपाईँको 100 चाहिँ सामुदायिक क्याम्पसहरूमा चुनाव हुन सकेको छैन। यो त्रिभुको लाचारीपन, त्रिभुको कमजोरी हो। त्यसमा पनि अझ खास गरिकन विद्यार्थी सङ्घहरू जसले चाहिँ सोभि निर्वाचनलाई निर्वाचनको परिणामलाई परिणामसँग बाँधे आफू हार्ने क्याम्पसहरूमा त्यस्ता खालका गतिविधिहरू भए होइन। खास गरी अब अहिले यो श्रमिक आन्दोलन हामी चलाइरहेको बेला अहिले किन अरू विद्यार्थी सङ्घहरूलाई मैले धेरै नै राम्रो भन्नु, हामी एउटा आन्दोलनमा छौँ, तर ती खालका कमजोरी भए कैलाली क्याम्पसमा पनि हुन सकेन। 22 गतेका लागि चाहिँ मतदानको मिति तोकिएको थियो, 21 गते आएर त्यहाँ रोकियो होइन। यो एकदमै दुःखद कुरा त्यहाँ हुनु पर्थ्यो तर दुःखद कुरा हो। त्यसपछि अब हामीले काठमाडौँमा केही क्याम्पस जस्तो आरआर क्याम्पस, पिपल्स क्याम्पसमा चाहिँ अदालतबाट आदेश ल्याएर ती क्याम्पसहरूमा पनि त्यस्तै प्रकारको अब चाहिँ नोमिनेसन भएको थियो। सबै कुरा चाहिँ
जस्तै ऐनजी अहिले एउटा मैले तपाईँलाई बिचमै काटेँ, ऐनजी अहिले यो कैलाली बहुमुखी क्याम्पसको पनि चुनाव स्थगितको विषयमा चाहिँ रिट परेको अवस्था छ जिल्ला अदालतमा र त्यो पुनरावेदन अदालतमा पनि सम्भवतः गइसकेको अवस्था देखिन्छ। अब यो अवस्था हुँदा अदालतले आदेश दियो भने के चुनाव हुन सक्छ?
होइन, यसमा चाहिँ के हो भने हामीले भनेका के हो भने यसको मर्म के हो भने मैले तपाईँलाई बताऊँ, अहिले स्थानीय चुनाव छ होइन, अब अहिले सबैको ध्यान स्थानीय चुनावमा लाग्न जरुरी छ। अब बिचमा हामी चाहिँ रिट हालेर चाहिँ तपाईँको मुद्दा हालेर पिपल्स क्याम्पस र आरआर क्याम्पसमा पनि गऱ्यौँ। अब यस्ता क्याम्पसहरू धेरै हुन सक्छन्, फेरि हामी सबैको ध्यान चाहिँ सोभि सीमातिर गयो भने स्थानीय निर्वाचन ओझेलमा पर्न सक्छ। त्यस कारण चाहिँ अब एकैपटक चाहिँ स्थानीय निर्वाचन पछि अथवा जेठमा सन्त पछि देशव्यापी चाहिँ नि अब एकै बाँकी रहेका क्याम्पसहरू सोभि निर्वाचन गराउनु कारण चाहिँ त्रिवीलाई अनुरोध गर्ने र त्यो अर्को मिति तोक्न लाउने भन्ने हाम्रो यसको स्प्रिट हो। अहिले चाहिँ अब मुद्दा सुद्धातिर नजाने भन्ने कुरा, अब मुद्दा परिसकेको ठाउँमा र अदालतले त्यो ढङ्गले फैसला गर्छ भने अदालतको आदेशलाई सबैले मान्नुपर्छ नि
अन्त्यमा। अब एनजी अन्त्यमा
तर पनि अब मिति तपाईँले म बताऊँ, मिति तोक्ने, मिति चाहिँ घोषणा गर्ने त्यो खालको चाहिँ दायित्व जिम्मेवारी क्याम्पसको हुने भएको कारण हामीले क्याम्पसलाई चाहिँ ठिक छ चुनाव गर्ने तर स्थानीय चुनावलाई चाहिँ प्रभाव पार्ने गरी नै स्थानीय चुनाव पछिमा चाहिँ
अन्त्यमा अन्त्यमा जाँदा जाँदै एनजीलाई स्थानीय तहको चुनावको चटारो कतिको लागिरहेछ, यो स्थानीय तहको निर्वाचनको मिति पनि दुई चरणमा भनिएको छ, तपाईँ कतिको विश्वस्त हुनुहुन्छ चुनाव हुन्छ भनेर?
होइन, चुनाव त मलाई मात्र लाग्ने होइन, आम नेपालीवासी जसले नेपालको समृद्धि चाहन्छन्, लोकतन्त्र चाहन्छन्, जसले चाहिँ नेपाललाई चाहिँ एउटा धनी देश बनाउन चाहन्छन्, अगाडि बनाउँछन्, सबैलाई स्थानीय चुनाव लाग्नुपर्छ। लामो समयपछि 20 वर्षपछि हुन लागेको स्थानीय चुनाव यसरी स्थानीय निकायको विगतको जस्तो एउटा सामान्य खालको चुनाव होइन, यो त सिंहदरबारको अधिकार, सरकार चाहिँ गाउँमा पुर्याउने कुरा, स्थानीय स्तरमा पुर्याउने सरकार हो। त्यसो भएको हुनाले यो निर्वाचन सबैलाई लाग्नुपर्दछ जसले यो देशको भलो चाहन्छन्, समृद्धि चाहन्छन्, समानता चाहन्छन्, न्याय चाहन्छन्, विकास चाहन्छन् होइन, लोकतन्त्रलाई चाहिँ स्थापित गर्न, बलियो बनाउन, संस्थागत गर्न चाहन्छन्, सबैलाई स्थानीय चुनाव लाग्नुपर्छ र मलाई पनि लागेको छ।
थ्याङ्क यू सो मच, समय दिनुभयो एनजी।
जहाँसम्म स्थानीय चुनावको अब विशेष नेताका सन्दर्भमा अहिले प्रश्नहरू उठिरहेका छन्, सरकार सबैभन्दा बढी अविशेष नेताको आधार बनिरहेको छ। अहिले सरकार स्थानीय चुनाव गराउने या नगराउने भन्ने कुरामा कहिले यो एउटा कुरा गरेर छ, कहिले अर्को कुरा गरेर छ, कहिले यता बनाएको छ, कहिले उता बनाएको छ। त्यस कारणले जनतामा चाहिँ आशंका सरकारको व्यवहारबाट चाहिँ उब्जना के अरे उब्जिरहेको छ। तर म भन्न चाहन्छु कुनै पनि हालतमा यो सरकारले स्थानीय चुनाव गर्नुपर्छ, हुनुपर्छ र हुन्छ, गराउनुपर्छ।
थ्याङ्क यू सो मच एनजी, समय दिनुभयो, आभार व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो अनेरा सोभिका महासचिव हुनुहुन्थ्यो ऐन महर, ऐन सिंह महर हुनुहुन्थ्यो, उहाँसँग मैले चर्चा परिचर्चा र बस गरेँ। यतिखेर म छोटो 2 मिनटको ब्रेक लिन्छु, ब्रेकपछि हामी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईसँग हामी चर्चा परिचर्चा र यो विद्यार्थी सङ्गठनहरूको संयुक्त आन्दोलनको विषयमा हामी चर्चा गर्नेछौँ। यतिखेर म छोटो सर्ट कमर्सियल ब्रेक।
सूचना नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिलका बिरामीहरूले यस अस्पतालमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ। सम्पर्क सेती अञ्चल अस्पताल विकास समिति, धनगढी कैलाली। शल्यक्रिया हुने अवधि यही आषाढ 25 गतेसम्म।
के भन्नु दिदी, म त अलमल्लमा परेको छु।
के भयो र, देवर बाबुसँग केही पर्यो कि?
केही हैन, यस्तै यस्तै।
अनि चिन्तामा देख्छु नि त।
हेर्नु
न, नम्बर के लगाओ यार।
हेलो, अब केही वर्ष अर्को नजन्माऊ भनेको।
अनि
त्यसैले उहाँबाट पर पर भागी हिँड्दैछु, केही भइहाल्ला कि भनेर।
ए, कुरा त्यस्तो पो। उसो भए म जस्तै ढुक्क हुनलाई श्रीमानसँग ओके परिवार स्वास्थ्य सेवामा जानु अनि आवश्यक परामर्श लिई आफूलाई सुहाउने गुणस्तरीय परिवार नियोजनको सेवा सुपथ मूल्यमा लिनु। त्यसपछि त पर पर भाग्नै पर्दैन नि।
थप जानकारी र ओके परिवार नियोजनको सेवा लिनका लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् वा 1115 निशुल्क फोन गर्नुहोस्।
एडमिशन ओपन फॉर न्यू एकेडमिक ईयर 2017। पीजी नर्सरी, यूरो जूनियर एंड यूरो सीनियर। Our facilities, day care, music and dance class, field trip, gym class. For more detail, Euro Kids Dhangari, learning through fun, 9843-71731, 091-522-452. Bharna Karikram, Yehi Chaitra 25 Gati Bata. शीतल Academy मा नया वर्षको उपलक्ष्यमा अङ्ग्रेजी भाषा सिक्न आउने सबैलाई भारी छुट।
साथै 2074 साल जेठ 20 गते भित्र भर्ना हुने मध्ये एकजनालाई 2074 सालको भाग्यमानी विद्यार्थी घोषणा गरिने र विजेताले 11 किताब, डिभिडी र फर्मुला चार्ट निशुल्क पाउनेछ।
शीतलका विशेषताहरू। 29 वर्ष लामो अनुभव बोकेका अङ्ग्रेजीका विज्ञ व्यक्ति केतन शाहद्वारा तयार पारिएका पाठ्य सामग्रीहरू प्रयोग गरेर अङ्ग्रेजी सिकाइने।
एकपटक भर्ना भइसकेपछि शीतलका जुनसुकी शाखामा पनि जीवनभर निशुल्क अङ्ग्रेजी भाषा सिक्न पाउने सुविधा।
इन्टरनेटका माध्यमद्वारा शीतलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शाखाहरूसँग प्रत्यक्ष अङ्ग्रेजीमा कुराकानी गराइने।
विद्यार्थीहरूको बुझ्ने क्षमतालाई ध्यान दिँदै व्यक्तिगत रूपमा अङ्ग्रेजी भाषा सिकाइने।
अङ्ग्रेजी भाषा सिकाउन आधुनिक उपकरण प्रयोग गरिएका सुविधा सम्पन्न तहगत कक्षा कोठाको व्यवस्था।
मातृभाषाका माध्यमबाट सजिलो तरिका प्रयोग गरेर अङ्ग्रेजी भाषा सिकाइने।
जुनसुकै समयमा पनि अङ्ग्रेजी भाषा सिक्न पाउने सुविधा।
विस्तृत जानकारीका लागि शीतल एकेडेमी प्राली, धनगढी 5 हसनपुर 091-525-924, 98-68-53-31-07। याद रहोस्, भर्ना हुने प्रत्येकलाई 20% छुटका साथै 5 जनाको समूहमा भर्ना हुन आएमा एकजनालाई निशुल्क पढाइनेछ।
आधुनिक श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्राम पछि कार्यक्रम तातो भ सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र आज हामी चर्चा गरिरहेका छौँ संयुक्त विद्यार्थी सङ्गठनहरूले चाहिँ आन्दोलनका कार्यक्रम बाहिर ल्याएका छन् र जुन किसिमले हामी निरन्तर हिजो अस्ति पनि हामीले चर्चा गऱ्यौँ एनप्याप्सन प्याप्सन र त्यसै गरी विभिन्न विद्यार्थी सङ्गठनका नेताहरूसँग कैलालीमा भने आज हामी केन्द्रीय लेभलका नेताहरूसँग चर्चा गरिरहेका छौँ विद्यार्थी सङ्गठनका र उहाँहरूले हिजो मात्रै डिसिजन गर्नुभएको छ अबदेखि चाहिँ बोर्डिङ स्कुल अर्थात् संस्थागत निजी विद्यालयहरूबाट चाहिँ चन्दा नलिने भन्ने निर्णय गर्नुभएको छ। यो निर्णय कतिको कारणले होला यही विषयमा चर्चा गर्नका निम्ति यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष र प्रदेश नम्बर 7 प्रभावशाली युवा नेता हुनुहुन्छ पुष्प कुमार साई। उहाँलाई म वेलकम गर्छु। पुष्पजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद नवराजी।
अहा, सन्चै हुनुहुन्छ? यतिखेर तपाईँ पोखरामा हुनुहुन्छ है?
हजुर, पोखरा छु हजुर। म यता प्रोग्राम थियो त्यो भएर यता।
अहा, यहाँलाई ढिलै भए पनि धेरै धेरै शुभकामना दिन चाहन्छु हामी नयाँ वर्षको।
धन्यवाद, तपाईँलाई पनि हार्दिक मङ्गलमय शुभकामनाहरू।
अब हामी प्रवेश गरौँ तपाईँहरूको आन्दोलनको सन्दर्भमा। तपाईँहरूले यो वर्षेनी वैशाखमा मात्रै आन्दोलन गर्नुहुन्छ भन्ने जनताको प्रश्न छ, के वैशाखमा मात्रै आन्दोलन आवश्यक हो त पुष्पजी?
यो वैशाखमा नयाँ सेसन विद्यार्थीको सुरु हुने भएको कारणले गर्दाखेरि त्यतिखेर मात्र उहाँहरूले भर्ना फिस चाहिँ बढाउने, त्यसपछि गएर चाहिँ मासिक शुल्क पनि बढाउने भएका कारणले गर्दाखेरि चाहिँ हामीहरूको चाहिँ अहिले आन्दोलन चलिरहेको छ। यो विशेष गरेर के हो भने तपाईँको चाहिँ विगतमा चाहिँ विद्यार्थी सङ्गठन, अभिभावक र सम्बन्धित निकायहरू जस्तो जिल्ला शिक्षा कार्यालय, पेप्सोन एन्ड पेप्सोनहरूको बिचमा भएका जुन चाहिँ एग्रिमेन्टहरू थिए त्यो एग्रिमेन्टहरूलाई चाहिँ लत्याउँदै उनीहरूले चाहिँ फेरि चाहिँ चर्को मूल्य चर्को चाहिँ शुल्क चाहिँ बढाएका कारणले गर्दाखेरि चाहिँ हामी फेरि आन्दोलन गर्न बाध्य भएका हौँ। यो आन्दोलन भनेको तपाईँको चाहिँ रहर होइन बाध्यता हो। हामी विद्यार्थीहरूको वर्गीय हितका निमित्त लड्ने विद्यार्थी सङ्गठनहरू भएका कारणले गर्दाखेरि चाहिँ जब विद्यार्थीहरूको वर्गीय समुदायलाई चाहिँ अन्याय हुन्छ अत्याचार हुन्छ उनीहरूमाथि चाहिँ आर्थिक रूपमा शोषण गर्ने चाहिँ प्रयास गरिन्छ त्यतिखेर चाहिँ विद्यार्थी सङ्गठनहरू आन्दोलनको अग्रिम मोर्चामा लड्छन्। त्यही अनुरूप चाहिँ हामी आन्दोलनको मैदानमा छौँ।
नैनजी अहिले सरी अहिले भर्खरै मात्र हामीले नैनजीसँग पनि चर्चा गऱ्यौँ होइन योभन्दा पूर्व पुष्पजी अहिले यो कुरा गर्ने हो भने धेरैले जनताले हिजो पनि हामीले कल लिँदा उहाँहरूको प्रश्न के थियो भने विद्यार्थी सङ्गठनहरूले योभन्दा पहिलेका वर्षमा पनि आन्दोलन गरेकै हुन् यस वर्ष पनि आन्दोलनमा हुनुहुन्छ तर उहाँहरूको आन्दोलनका लागि मात्र हुन्छ चर्चामा आउनका निम्ति र यो वैशाखको समय भने शुल्क वृद्धिको समय हो र नयाँ शैक्षिक सत्रको शुभारम्भमा चाहिँ आन्दोलन गर्नै पर्ने हुन्छ होइन भने विद्यार्थी सङ्गठन हाम्रा लागि बोलेन भनेर अभिभावक या विद्यार्थीले प्रश्न उठाउँछन् यसर्थ यो आन्दोलनका लागि आन्दोलन मात्र हो यसले चाहिँ त्यति नतिजा ल्याउँदैन कि भन्ने जनताको प्रश्न थियो तपाईँले के भन्नुहुन्छ पुष्पजी?
अब म के भन्न चाहन्छु भने यो औपचारिकताका लागि मात्र आन्दोलन होइन हामीले विगतका वर्षहरूमा पनि विद्यार्थी सङ्गठनहरूले चाहिँ चर्को शुल्क चाहिँ वृद्धि हुँदै गर्दाखेरि चाहिँ हामीले आन्दोलित भएका छौँ आन्दोलन गरेका छौँ। मैले अघि पनि तपाईँलाई निवेदन गरेँ सम्बन्धित चाहिँ पक्षहरूलाई राखेर जुन चाहिँ सहमति भएको थियो त्यो सहमतिको चाहिँ उल्लङ्घन गरेर चाहिँ निजी विद्यालयहरूले जुन चर्को चाहिँ शुल्क वृद्धि गरेको छ त्यो बारेमा म तपाईँलाई के अनुरोध गरौँ भने 3 वर्षसम्म चाहिँ सर्वोच्च अदालतले के निर्णय गरेको छ के आदेश दिएको छ भने 3 वर्षसम्म कुनै पनि निजी विद्यालयहरूले चाहिँ 1 रुपियाँ पनि शुल्क वृद्धि गर्न नपाइने जुन हाम्रो एग्रिमेन्ट भएको छ त्यो एग्रिमेन्ट पछि चाहिँ सर्वोच्चमा पनि रिट दायर भएको थियो त्यो रिट दायर भइसकेपछि सर्वोच्च अदालतले 3 वर्षसम्म 1 रुपियाँ पनि चाहिँ शुल्क वृद्धि गर्न नपाइने भन्ने आदेश दिँदा दिँदै कानुनको उल्लङ्घन गरेर कानुनभन्दा माथि गएर निजी विद्यालयहरूले जुन चाहिँ शुल्क वृद्धि गरेका छन् यसका विरुद्धमा हामी आन्दोलनमा छौँ। त्यो कानुनलाई नै चुनौती दिने गरेर जुन उनीहरूले चाहिँ शुल्क वृद्धि गरेका छन् त्यो शुल्क वृद्धि एकदमै कानुन विपरीत छ हाम्रो एग्रिमेन्ट विपरीत छ। यदि 3 वर्षपछि पनि उहाँहरूले चाहिँ शुल्क वृद्धि गर्नुपर्ने परिस्थिति त्यस्तो क्रिएट भयो भने सम्बन्धित चाहिँ सबै पक्षहरूलाई जस्तो अभिभावकहरूलाई विद्यार्थी सङ्गठनहरूलाई अनि जिल्ला शिक्षा अधिकारीलाई सबैलाई राखेर एनपेप्सन र पेप्सनले तब मात्र निर्णय गर्ने भनेर चाहिँ एक किसिमको सहमति हुँदाहुँदै अनि 3 वर्ष नपुग्दा नपुग्दै चाहिँ उनीहरूले चाहिँ यो चर्को शुल्क वृद्धि गर्नुको कारण के त्यस कारण चाहिँ विद्यार्थी सङ्गठनहरू अहिले आन्दोलनमा छन्। विगतमा हाम्रा जुन सहमति भएका थिए जुन सम्झौता भएका थिए त्यो सहमति र सम्झौतालाई लत्याएर उनीहरू चाहिँ अगाडि बढेका कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अहिले आन्दोलनमा छौँ। र अर्को कुरा म तपाईँलाई के निवेदन गरौँ भने विद्यार्थी सङ्गठनहरू कुनै प्रलोभन पर्ने छैनन् विगतमा पनि परेका थिएनन् अहिले पनि पर्दैनन् र भोलि पनि पर्दैनन्। हामी विशुद्ध चाहिँ विद्यार्थीको चाहिँ वर्गीय हितका निमित्त लड्ने विद्यार्थी सङ्गठन भएका कारणले गर्दाखेरि चाहिँ हामी यसको परिणाम चाहन्छौँ। हामीलाई पटक पटक अस्ति आन्दोलन चाहिँ घोषणा गरिसकेपछि तपाईँको चाहिँ हामीलाई चाहिँ वार्तामा आउनका निमित्त आह्वान गर्नुभएको छ हामी वार्ता कसैसँग पनि गर्दैनौँ। हामीले पहिलो दिन चाहिँ यो वैशाख 5 गते चाहिँ शिक्षा मन्त्रीलाई हामीले ज्ञापन पत्र बुझायौँ 72 घन्टे अल्टिमेटम दियौँ 72 घन्टे अल्टिमेटम दिँदा दिँदै पनि के अरे सरकार अर्थात् राज्य भनेको त अभिभावक हो नि जनताको अनि अभिभावक जो राज्य छ त्यो राज्यले चाहिँ देश सरकार गरेर चाहिँ व्यवस्था गरेर चाहिँ हामीलाई चाहिँ वास्ता नगरेर चाहिँ अगाडि बढिसकेपछि हामीले अनि चाहिँ आन्दोलनका कर्मिक रूपमा चाहिँ कार्यक्रमहरू घोषणा गरेका छौँ। यो कर्मिक रूपमा आन्दोलन घोषणा गरेको आज तेस्रो दिन हो। तेस्रो दिन आज चाहिँ देशभरिका चाहिँ पेप्सन एन्ड पेप्सनका चाहिँ कार्यालयहरूमा चाहिँ हामी तालाबन्द गर्छौँ। भोलि चाहिँ उहाँहरूलाई चाहिँ सम्बन्धित ठाउँमा जस्तो चाहिँ सार्वजनिक ठाउँमा चाहिँ हामीहरू बहिष्कार गर्छौँ। त्यतिले मात्र पुगेन र उनीहरूले त्यो शुल्क वृद्धि गरेको चाहिँ फिर्ता गरेनन् भने त्यसपछि फेरि सशक्त आन्दोलनका कार्यक्रमहरू चाहिँ घोषणा हुनेछन्। त्यस कारण म यो तपाईँको चाहिँ लोकप्रिय एफएम चाहिँ दिनेश एफएमबाट म के आग्रह गर्न चाहन्छु भने तपाईँहरू कुनै पनि शर्त बिना शर्त तपाईँहरू चाहिँ जुन शुल्क वृद्धि गर्नुभएको छ अभिभावकको विद्यार्थीको ढाक सेक्ने गरेर गरिब विद्यार्थीहरूलाई चाहिँ पढ्नबाट वञ्चित गर्ने जुन चाहिँ तपाईँहरूको चाहिँ दुष्प्रयास छ, त्यो दुष्प्रयासलाई तपाईँहरूले चाहिँ फिर्ता गर्नु भएन, त्यो प्रयासलाई चाहिँ तपाईँहरूले सच्याउनु भएन भने फेरि सशक्त आन्दोलन हामी गर्छौँ, त्यो सशक्त आन्दोलनले कसलाई कहाँ पुर्याउँछ त्यो पछिको कुरा।
जस्तै अहिले पुष्पजी तपाईँले यो कुरा गरिरहँदा धेरै जनताले फेरि प्रश्न गर्छन्, तपाईँहरूले हिजो मात्र एउटा कार्यदल बनेर तपाईँहरूले डिसिजन गर्नुभएको छ कि अब हामी बोर्डिङ तथा निजी विद्यालयबाट चाहिँ अहिलेसम्म जुन किसिमको परिस्थिति आएर हामी माथि आरोप लाग्दै आएको विषय चन्दा असुल्ने या भनौँ बेला बगतमा चाहिँ तपाईँहरूले बार्गेनिङ गरेका कुराहरू पनि सुनिन्थे, यो अब वास्तवमै तपाईँहरूले कार्यान्वयन गर्नुहुन्छ कि यो कागजमा मात्रै सीमित हुन्छ भन्ने जनताको प्रश्न छ।
विशेष गरेर तपाईँलाई म के निवेदन गरौँ भने यो चाहिँ नेपाल विद्यार्थी सङ्घले यो चन्दा आतङ्क गर्ने जबरजस्ती चाहिँ चन्दा लिने यताउति गर्ने चाहिँ कहिले पनि गर्दैन, र कुनै सङ्गठनले यदि चाहिँ त्यो गरेको भन्ने चाहिँ देखियो वा चाहिँ तपाईँले भने जस्तै जुन मार्केटमा विभिन्न चाहिँ हल्लाहरू विभिन्न चाहिँ सूचनाहरू आइरहेका छन् विद्यार्थी सङ्गठनहरूले चाहिँ एजेन्डाहरू उठान गर्ने विद्यार्थीको हितका निमित्त विद्यार्थीको वर्गीय हितका निमित्त, अनि चाहिँ भोलि गएर चाहिँ त्यो चन्दामा तपाईँहरूको चाहिँ पैसामा बार्गेनिङ गरेर चाहिँ विद्यार्थी सङ्गठनहरू आफ्ना मुद्दाहरू छोडिदिने ब्याक हुने भन्ने कुरा जुन चाहिँ आएको छ त्यो कुरालाई निश्चित गर्नका निमित्त नेपाल विद्यार्थी सङ्घ जुन हाम्रो समिति छ केन्द्रीय लेभलको म त्यसको चाहिँ मेम्बर छु, हामीहरू चाहिँ प्लेन कमिटी छ, सदस्यहरू मात्र भएको एउटा बढी छ 3 सदस्य, मैले नै प्रस्ताव गरेर के भन्यो भने यो चन्दा जुन चाहिँ दिने पैसाहरूसँग के अरे व्यक्ति सङ्गठनहरूसँग चाहिँ बार्गेनिङ हुने अनि त्यसपछि चाहिँ एजेन्डाहरू चाहिँ उठान हुनुको सट्टा चाहिँ एजेन्डाहरू चाहिँ निस्तेज हुने अनि चाहिँ आफ्ना एजेन्डाहरू छोडेर आन्दोलन पनि तुइने परिस्थिति जुन आरोप लागेको छ यसलाई चाहिँ यो आरोपलाई चाहिँ मिथ्या साबित गर्नका निम्ति अब हामीले चाहिँ देशभरिका चाहिँ निजी विद्यालयहरूमा चाहिँ एक रुपियाँ पनि चन्दा नलिने निर्णय गरौँ भनेर मैले प्रस्ताव गरेँ, त्यो साथीभाइहरूले चाहिँ त्यो सदस्यहरूले
भनेपछि तपाईँहरू अब चाहिँ चन्दा उठाउनुहुन्न चन्दा उठाउनुहुन्न अब पुष्पजी?
नेपाल विद्यार्थी सङ्घले हिजो पनि चन्दा उठाएको छैन, र हामीलाई के डर लाग्यो भने तालाबन्दी गर्दै गर्दाखेरि निजी विद्यालयहरूमा कुनै पनि त्यस्तो किसिमको साथीभाइहरूले चाहिँ बार्गेनिङ गर्न सक्छ, ताला खोल्न सक्छ, ताला नलगाउन सक्छ।
पुष्पजी
आन्दोलन कमजोर हुन सक्छ
भने पुष्पजीलाई मैले रोके, पुष्पजी
एक रुपियाँ पनि चन्दा कसैले लियो भने तुरन्त त्यो चाहिँ के अरे स्कुलले
पुष्पजी तपाईँ होल्डमै बस्दिनु, यतिखेर हाम्रो दिनेश एफएमको 8 बजेको छ, टाइम चेकको पालो बनेको छ, र त्यसपछि हामी पुरा कुराकानीलाई जोड्ने छौँ, यतिखेर टाइम चेकको पालो बनेको छ। आदरणीय श्रोता, यो टाइम चेकपछि यहाँहरू सम्पूर्णलाई पुनः स्वागत गर्न चाहन्छु, र हाम्रो बिचमा यतिखेर कुराकानीमै हुनुहुन्छ नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष प्रदेश नम्बर 7 का प्रभावशाली युवा नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ पुष्प कुमार साई, उहाँलाई म पनि वेलकम गर्छु। पुष्पजी पुनः स्वागत छ यहाँलाई। हामीले यतिखेर टाइम चेक बजाएका थियौँ, बिहानको 8 बजेको छ, र कार्यक्रमलाई हामीले 15 मिनट थपेका छौँ। पुष्पजी, अहिले यो जुन तपाईँहरूले बुदा नम्बर 2 मा थप्नु भएको छ, यो विषय त तपाईँहरूले कुरा गरि नै हाल्नुभयो, अहिले यो तपाईँहरूले यस्तो बेला जुन स्थानीय तहको निर्वाचनको विषय जोडिरहेको अवस्थामा तपाईँहरूले सोभिको निर्वाचनको मिति पनि टियुले चाहिँ तोकिनुपर्छ भन्ने फागुन 18 पछि भएको छैन होइन, यो अवस्थामा अब तपाईँहरूले जेठको मसान्तसम्म मिति घोषणा गरिनुपर्छ भन्ने कुरा आएको छ, के चुनाव हुन्छ होला अब सोभिको?
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले तोकिसकेपछि जुन रूपमा हुनु पर्थ्यो त्यो हुन सकेन विभिन्न कारणले गर्दा, कतिपय कलेजहरूमा चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ, सौहार्दतापूर्ण चाहिँ सम्पन्न भएको छ, र बाँकी रहेका देशभरिका कलेजहरूमा हामीले स्थानीय निकायको निर्वाचनपछि लगत्तै चाहिँ त्रिभुवन विश्वविद्यालयसँग छलफल गरेर एकमुष्ट रूपमा मतलब एउटै मितिमा हामीले चाहिँ निर्वाचन सम्पन्न गर्ने भनेर चाहिँ अगाडि बढेका छौँ, त्यो सहमति भएको छ, त्यही अनुरूप चाहिँ के अरे सोभी इलेक्सन चाहिँ हुन्छ।
अब अन्त्यमा जाँदा जाँदै पुष्पजी, अहिले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ सरकारले 2 चरणमा, प्रदेश नम्बर 7 मा चाहिँ जेठ 31 का लागि चाहिँ तोकिएको छ होइन पुष्पजी, आवाज सुन्दै हुनुहुन्छ यहाँले? प्रदेश नम्बर 7 मा जेठ 31 का लागि तोकिएको छ, अब यहाँ वर्षायाम पनि सुरु हुन्छ, यहाँलाई थाहा छ, यहाँको परिस्थिति, यहाँको भूगोल तपाईँलाई राम्रोसँग थाहा छ, के जेठ 31 मा चाहिँ प्रदेश नम्बर 7 मा चुनाव हुन्छ होला त?
विगतको चाहिँ इतिहासलाई पल्टाउने भने, इतिहासका पानाहरू पल्टाउने भने जेठमा पनि चुनाव भएको छ, जेठमा पनि चुनाव सफलताका साथ सम्पन्न भएको छ। मलाई के विश्वास छ भने यो जेठमा 2 चरणको जुन निर्वाचन हुँदैछ स्थानीय निकायको निर्वाचन, यो चाहिँ 20 वर्षपछि तपाईँको चाहिँ स्थानीय निकायको निर्वाचन भएका कारणले आज हरेक नेपाली नागरिक आफ्नो अधिकार सुनिश्चित गर्नका निमित्त लोकतन्त्रलाई संस्थागत गर्नका निमित्त तपाईँको चाहिँ उनीहरू चुनावमा होमिनका निमित्त चुनावमा आफ्नो अभिमत प्रकट गर्नका निमित्त आफूले छानेको आफूले मन पराएको योग्य इमान्दार कर्मठ लगनशील चाहिँ नेतृत्वलाई चाहिँ निर्वाचित गर्नका निमित्त उहाँहरू आतुर हुनुहुन्छ। जुनसुकै अवस्थामा पनि हरेक चाहिँ प्रदेश नम्बर 7 मात्र होइन दोस्रो चरणको चाहिँ निर्वाचन हुने जति पनि प्रदेशहरू छ त्यो सबैमा चाहिँ तपाईँको चाहिँ सफलताका साथ निर्वाचन सम्पन्न हुन्छ भन्ने मलाई विश्वास छ। किनभने स्वत स्फूर्त रूपमा चाहिँ जनता नै जागेका छन् अहिले चुनावको पक्षमा, जनता नै आफ्नो नेतृत्वलाई चाहिँ उम्मेदवारलाई चाहिँ जिताउने पक्षमा लाग्नु भएको छ। त्यस कारण चाहिँ मलाई विश्वास छ
तपाईँ एउटा युवा पनि पुष्पजी अहिले तपाईँ युवाको नेतृत्व पनि गरिरहनु भएको छ, युवाको अवस्था हेर्दा अहिले पूर्ण रूपमा धेरै युवाहरू बेरोजगार छन्, फ्रस्ट्रेट छन्, पढे लेखेका छन् तर रोजगारी छैन होइन। यो अवस्थामा हेर्दा शिक्षाको नीति के हुने, एउटा यो पाटो पनि रहला, सरकारले के गर्ने एउटा यो अर्को पाटो रहला, तर युवाहरूले अहिले अलिकति परिवर्तन खोज्या जस्तो पनि लाग्छ र युवाको मनस्थिति हेर्दाखेरि यहाँलाई के लाग्छ, एउटा युवाको प्रतिनिधि गर्दा युवाहरूले के सोचिरहेछन् जस्तो लाग्छ पुष्पजी यहाँलाई?
युवा हेर्नुहोस्, युवा राष्ट्रको चाहिँ मेरुदण्ड हो, युवा परिवर्तनको बाहक हो, युवा सृजनाको सम्भावक हो, युवा त्यति मात्र होइन राष्ट्रको चाहिँ आत्मा पनि भएका कारणले गर्दाखेरि चाहिँ युवाहरू जहिले पनि परिवर्तनकारी हुन्छन्, जहिले पनि सृजनशील हुन्छन्। त्यस कारण चाहिँ युवाले त्यो परिवर्तन चाहनु भनेको नयाँ कुरा होइन, त्यो स्वाभाविक कुरा हो। अहिलेको अवस्थामा नयाँ भनेर तपाईँको चाहिँ ध्वंस कसैले चाहँदैन युवाहरूले, नयाँ भन्ने बित्तिकै तपाईँहरूको सृजना चाहने हो। जस्तो लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र हुन्छ, लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र हो, शुद्धता। तपाईँको चाहिँ 24 क्यारेटको सुनमा थप शुद्धता खोज्ने हो मान्छेले, त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई अन्यथा लिन मिल्दैन। अहिले चाहिँ बेरोजगारीको समस्या छ, मैले पटक पटक भन्ने गरेको छु थुप्रै चाहिँ सञ्चार माध्यमहरूमा, अहिले हाम्रो नेपालीहरूको चाहिँ सबैभन्दा ठुलो शत्रुको रूपमा रहेको गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, यसका विरुद्धमा लड्नका निमित्त सबै चाहिँ नेपाली एकजुट हुन जरुरी छ। किनभने एकता भनेको बल हो, बल प्राप्त भयो भने तपाईँको चाहिँ समृद्धि सम्पन्न के अरे समृद्धि हुन्छ, समृद्धि भयो भने हरेक चाहिँ नेपाली नागरिकको चाहिँ जीवनस्तर माथि जान्छ, माथि उठ्छ। त्यसकारण युवाहरू अहिले चाहिँ सृजनशीलता चाहन्छन्, रोजगारी चाहन्छन्। त्यो रोजगारीका निमित्त हाम्रो मातृपार्टी नेपाली कङ्ग्रेसले अस्ति मात्रै नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालयमा तपाईँको चाहिँ घोषणापत्र चाहिँ जारी गरेको छ, सार्वजनिक गरेको छ। त्यो घोषणापत्रमा हामीले चाहिँ प्रष्ट रूपमा देखेका छौँ एक घरमा एउटा रोजगारी भन्ने चाहिँ आएको छ। यो एक घरमा एक रोजगारी भनेर मात्र हुँदैन, त्यो सँगसँगै प्राविधिक शिक्षा पनि दिन जरुरी छ, उनीहरूलाई चाहिँ योग्य बनाउन जरुरी छ। तपाईँले देख्नुभएको छ चाहिँ हाम्रो चाहिँ अरबका खाडीहरूमा हाम्रा चाहिँ दाजुभाइ दिदीबहिनीहरू चाहिँ काम गर्न जानुभएको छ, तर उहाँहरूसँग दक्षता छैन, योग्यता छैन, सिप छैन। त्यो भएका कारणले गर्दाखेरि चाहिँ त्यो नभएका कारणले गर्दा तपाईँको चाहिँ अन्य देशबाट जाने चाहिँ कामदारहरू र हाम्रो देशबाट जाने कामदारहरूमा धेरै भिन्नता छ।
थ्याङ्क यू सो मच पुष्पजी, समय दिनुभयो, थ्याङ्क यू सो मच,
धन्यवाद नवराजी,
थ्याङ्क यू सो मच।
त्यस कारण तपाईँहरू दिनेश यादवलाई हार्दिक धन्यवाद,
थ्याङ्क यू सो मच। यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर 7 का विद्यार्थी प्रभावशाली नेता हुनुहुन्थ्यो हामीसँग पुष्पकुमार साई, र उहाँसँग कुराकानीसँग यतिखेर म छोटो सर्ट कमर्सियल ब्रेकमा जान्छु र ब्रेकपछि हामी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हामी रञ्जित तामाङसँग चर्चा गर्दैछौँ, किनभने उहाँहरूले संयुक्त रूपमा आन्दोलन गर्नुभएको छ। एकैछिन म छोटो व्यापारिक विषयमा जान्छु।
पर्यटन को केन्द्र धनगढ़ी बनाउना, बेरोजगारी हटाएर रोजगारी बढाउना, गोपाल हमाल मेरमा आए नगर सजाउना, यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउना, देखिन्छ अब धनगढ़ीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकासको कमाल। मेरुमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरुमा आउँदैछन् नगरमा छाउँदैछन्, सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल। चुनौ है मेरमा गोपाल हमाल, चुनौ है मेरमा गोपाल हमाल।
आदरणीय श्रोता पुनः यहाँहरु सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र म छु कार्यक्रम प्रस्तुत नवराज धानुकने। हामी संयुक्त विद्यार्थीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै आज देशभरिका प्याप्सन तथा एनप्याप्सनका जिल्ला कार्यालयहरूमा ताला बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। र यही विषयमा चर्चा गर्नका निम्ति यतिखेर हाम्रो बिचमा हुनुहुन्छ अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विद्यार्थी प्रभावशाली नेता, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ रञ्जित तामाङ। उहाँलाई म वेलकम गर्छु। रञ्जितजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। यहाँलाई ढिलै भए पनि धेरै धेरै शुभकामना दिन चाहन्छु हामी नयाँ वर्षको। तपाईँहरूले हिजो एउटा कार्यदल बनाएर तपाईँहरूले स्ट्रिक्टली एउटा डिसिजन गर्नुभएको छ, त्यो डिसिजन कार्यान्वयन होला या नहोला, तर तपाईँहरूले अहिले निजी तथा बोर्डिङ स्कुलहरूबाट वर्षेनी चाहिँ जुन किसिमको आरोप खेप्दै आउनु भएको थियो आम जनताबाट, के चन्दा असुल्नुहुन्छ, तपाईँहरूले बार्गेनिङ गर्नुहुन्छ भन्ने, अब नलिने हुनुभयो तपाईँहरू, के वास्तवमै नलिने हो या कागजमा मात्रै सीमित हो रञ्जितजी?
त्यसबारेमा हामीले व्यावहारिक रूपमै भनेका छौँ, कुनै पनि निजी शैक्षिक संस्थामा कुनै विद्यार्थी सङ्गठनको नेताहरू चन्दा उठाउन आएको खण्डमा प्रहरीलाई बुझाइदिनको निम्ति भनेका छौँ र उसलाई सङ्गठनात्मक रूपमा पनि हामी कारवाही गर्छौँ भनेर भनिसके पछाडि यसलाई कागजी रूपमा मात्रै भनेर बुझ्नु हुँदैन। यो हामीले हाम्रो सङ्गठनहरूको तर्फबाट गरेको प्रतिबद्धता पनि हो, यसलाई यसरी लिनु पर्ला।
जस्तै रञ्जितजी, तपाईँहरूले यो भन्नुभयो, तर तपाईँहरूले कार्यान्वयन गर्नु होला या नगर्नु होला भनेर जनताले कसरी विश्वास गर्ने? फेरि तपाईँहरू कहीँ कतै भोलि गएर फेरि प्रेसर दिने र फेरि आम बोर्डिङ स्कुलका मालिकहरू पनि त्यो देखेर नगरेको अवस्था देखिन्छ। हिजो मात्रै फेरि बाहिर सुन्न आएको छ तपाईँहरूले केन्द्रमा डिसिजन गर्नु, कैलालीमा फेरि विद्यार्थी सङ्गठनका नेताहरूले चाहिँ बोर्डिङ स्कुलका सञ्चालकसँग चाहिँ चन्दा मागेको भन्ने कुरा चाहिँ यहाँ चाहिँ प्याप्सनका व्यक्तिले हामीलाई जानकारी दिएका छन् रञ्जितजी।
त्यस्तो भएको होला, त्यो समस्याहरू विभिन्न ठाउँहरूमा छन्, त्यसैले हामीले हिजो निर्णय गरेका हौँ। हामीले हिजो दिउँसो निर्णय गरेका छौँ, त्यसभन्दा अगाडि कतिपय निर्णयहरूको सर्कुलेसन हुन बाँकी भएका ठाउँहरूमा र जानकारी नभएका ठाउँहरूमा साथीहरूबाट त्यस्तो हुन सक्छ, तर आगामी दिनमा हामीले यसलाई स्ट्रिक्टली निर्देशन गरेका छौँ र आगामी दिनमा त्यस्तो हुने छैन।
जस्तै अहिले रञ्जितजी, तपाईँहरूले संयुक्त रूपमा आन्दोलन गर्दै हुनुहुन्छ, आज प्याप्सन र एनप्याप्सनका चाहिँ जिल्ला कार्यालयमा ताला बन्द गर्ने भन्ने कार्यक्रम सार्वजनिक गरिएको छ। यो बेमौसमको बाजा भन्ने कुराहरू पनि बाहिरबाट सुन्न आयो, प्याप्सनका व्यक्तिहरूले त्यो कुरा गरे भने जनताले के भने, भने विद्यार्थी सङ्गठन हिजोका दिनमा पनि आन्दोलन गरेकै हुन्, त्यसमा पनि वैशाखको महिना शुल्क वृद्धिको समयमा उहाँहरूले भर्नाको कार्यक्रमलाई स्थगित गरेर भए पनि आन्दोलन गरेका छन्। तर यो हात्ती आयो हात्ती आए फुत्सो हुने हो कि फेरि आन्दोलनका नाम दिए भोलि गएर कहीँ गोप्य कोठामा गएर तपाईँहरूले बार्गेनिङमा मिलिमतोमा फेरि आन्दोलनलाई फिर्ता गर्ने हो कि भन्ने जनताको आशंका छ तपाईँहरूप्रति?
हामी त्यो बिल्कुल गर्दैनौँ। निजी विद्यालयहरूले यसलाई बेमौसमको बाधा भने पनि जसो भने पनि उहाँहरूले बढाएको शुल्क कुनै पनि हालतमा हामी स्वीकार गर्दैनौँ। यो बेमौसमी बाधा होस् या मौसमी नृत्य होस्, यसमा हामीलाई कुनै अर्थ मतलब छैन। तर हाम्रो कुरा भनेको उहाँहरूले विगतमा गरेका सरकार विद्यार्थी सङ्गठन र निजी विद्यालयहरू बिचमा गरेका सहमतिहरूको कार्यान्वयन र पालना गर्नु पर्यो। शुल्क बढाउनको निम्ति राज्यले तयार गरेका निर्देशिकाहरू र शुल्क बढाउने मापदण्डहरू छन्, त्यो कुरालाई उहाँहरूले फलो गर्नु पर्यो। विगतमा विभिन्न अदालतहरूले दिएका आदेशहरू छन्, ती आदेशहरूलाई पालना गर्नु पर्यो। आजको परिवर्तन यी सारा कुरामा पनि जनताले यत्रो ठुलो परिवर्तन ल्याइसके पछाडि ती परिवर्तनको प्रत्याभूति गर्न नपाउने, संविधानमा लेखिएको स्वास्थ्य शिक्षा रोजगार जनताको मौलिक अधिकारको रूपमा स्थापित नहुने र निजी शैक्षिक संस्थाहरूको मोनोपोली चल्ने, निजी शैक्षिक संस्थाहरूको अराजकता सिर्जना हुने, यस प्रकारको भयो भने यो कुरा नेपालीहरूलाई कसैलाई स्वीकार्य छैन, त्यो हामीलाई पनि स्वीकार्य छैन। त्यसैले यसलाई मौसमी वा बेमौसमी जे जे भने पनि निजी शैक्षिक संस्थाहरूले बढाएको शुल्क कुनै हालतमा फिर्ता लिनुपर्छ, कुनै पनि गोप्य कोठामा बसेर कुनै पनि विद्यार्थी अथवा चाहिँ कुनै पनि प्रकारको निजी शैक्षिक संस्थाहरूसँग बसेर हामी गोप्य सम्झौता गर्दैनौँ। सार्वजनिक रूपमा जनताले र विद्यार्थी अभिभावकहरूले महसुस गर्ने गरी निजी शैक्षिक संस्थाहरूले जसरी शुल्क बढाउनु भयो त्यसरी नै उहाँहरूले त्यसको शुल्क फिर्ता लिनुपर्छ। यो हाम्रो सामूहिक प्रतिबद्धता हो। हामी काहीँ कसैसँग यसलाई मौसमी वा मौसमी जे भनियोस् सम्झौता गरेर यो आन्दोलन फिर्ता लिने पक्षमा छैनौँ।
जस्तै रञ्जितजी, अहिले तपाईँले यो कुरा गरिरहँदा तर धेरैले के भने, भने अब यो महँगी पनि बढ्यो भन्ने प्याप्सनका व्यक्तिहरूलाई हामीले अन्तर्वार्तामा बोलायौँ, निरन्तर दुई तिन दिनदेखि मैले यो विषयलाई उठाइरहेको छु, होइन?
नेपाल सरकारले देशको महँगीको बारेमा कति बढ्यो भन्ने विषयमा सिङ्गो देशले 2% मात्रै अहिलेको बजारको महँगी बढेको छ, त्योदेखि बाहेक कहाँ महँगी बढेको छ, के कुरा महँगी बढेको छ? यो सरकारले तयार गरेको, सरकारले सार्वजनिक गरेको भनेर बाहिर प्याप्सन र एनप्याप्सन गर्नलाई छुट्टै ट्याक्स लगाइएको छ, प्याप्सन र एनप्याप्सनको लागि छुट्टै व्यवस्था, उनीहरूले छुट्टै पैसा तिर्नुपर्ने, उनीहरूले महँगो सामान खरिद गर्नुपर्ने भनेर काहीँ थोकिएको छ, कसरी उनीहरूलाई बढेको छ?
वर्षेनी उहाँहरूले चाहिँ भनौँ न शिक्षकको तलब बढाउनु पर्ने रे, उहाँहरूले चाहिँ भनौँ न भत्ता बढाउनु पर्ने,
प्रत्येक वर्ष बढेको छ, प्रत्येक वर्ष बढेको छ। सरकारले हिजो अस्ति भर्खरै मात्रै 25% निजामती कर्मचारीहरूको तलब बढाएको छ। निजी शैक्षिक संस्थाहरूले कुनै एउटा उहाँहरूले राखेको कर्मचारी शिक्षकहरूलाई दिएको पूर्ण तलब वा वृद्धि गरेको तलबको एउटा कुनै हिस्सा उहाँहरूले पेश गर्न सक्नुहुन्छ हामीलाई?
भनेपछि
उहाँहरूसँग कुनै आधार र तर्क छ? के आधारमा उहाँहरूले महँगी बढेको हुनाले हामी यो गरेको छौँ भनिरहेका छौँ? कि उहाँहरूले सुनको खाना खाइराख्नु भएको छ? के चाँदीको तरकारी खाइराख्नु भएको छ? के हो यो तरिका? त्यसले गर्दाखेरि उहाँहरूले जे कपोकल्पित कुरा गर्नुभएको छ यस्ता वाहियात कुरा गरेर निजी शैक्षिक संस्थाहरूको शुल्क वृद्धि गर्ने र जनतालाई लुट्ने पक्ष लुट्ने कुराको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सङ्गठनहरू खुलेर विरोध गर्छन् र यो कुनै पनि हालतमा उहाँहरूले जे गर्न खोज्नु भएको छ विभिन्न बहानाबाजी बनाएर त्यो कुरा हामीलाई किमार्थ स्वीकार्य छैन।
जस्तै अहिले तपाईँले यो भन्नुभयो, तर फेरि तपाईँहरूलाई कहीँ न कतै केन्द्रबाट भनौँ न ठुला नेताहरूले तपाईँहरूलाई प्रेसर दिने या भनौँ विभिन्न किसिमका चाहिँ तपाईँहरूलाई रोकछेक गर्ने यस्तो नगर्नुहोस् भनेर प्रेसर देला फेरि यसले पनि विद्यार्थी सङ्गठनहरू कहीँ कतै फेरि अन्यलमा पर्ने हुन् कि भन्ने जनताको आशंका त छ नि त रञ्जितजी, यहाँलाई थाहा होला नि।
हामी नेताहरूको विभिन्न पार्टीका नेताहरूको सुझावलाई उहाँहरूको सल्लाहलाई हामी मनन गर्छौँ, तर निजी शैक्षिक संस्थाको शुल्क बढाउन दिनुपर्छ र तपाईँहरूले गरेको आन्दोलन फिर्ता लिनुपर्छ भनेर कुनै पार्टीको नेता नेतृत्वले भन्यो भने त्यो कुरा हामीलाई अस्वीकार्य छ र हामी त्यो कुरालाई मान्दैनौँ। हामी जुन आन्दोलनमा अगाडि बढेका छौँ बरु हाम्रा सबै पार्टीका नेता र नेतृत्वहरूलाई जिम्मेवार बनेर विद्यार्थी र अभिभावकहरूको ढाड सेक्ने गरी जसरी निजी शैक्षिक संस्थाहरूले ब्रह्मलुट गर्न खोजेका छन् यसको विरुद्धमा हामीलाई साथ दिनको निम्ति र यसलाई फिर्ता लिने वातावरण बनाउनको निम्ति सहयोग गर्न हामी सबै नेता र नेतृत्वहरूलाई हामी हार्दिक आग्रह गर्न चाहन्छौँ।
अन्त्यमा जाँदा जाँदै हामी 8:15 हाम्रो कार्यक्रम हुन्छ, बिहान 7:30 करिब करिब 8:15 हामी तातो बहस गर्छौँ। रञ्जितजी अन्त्यमा तपाईँलाई मैले समय मागेको थिएँ र अन्त्यमा तपाईँलाई एउटा प्रश्न म जोड्छु। वास्तवमा यसपटक तपाईँहरूले यो आन्दोलन गर्नुभएको छ, यसको नतिजा आउला या नआउला त्यो एउटा भन्न सकिने अवस्था छैन, तर तपाईँहरू यो भनौँ न चर्चामा आउनका लागि मात्रै हो या वास्तवमै तपाईँहरू यसपटक चाहिँ शुल्क घटाएरै छोड्नुहुन्छ, तपाईँहरूको आन्दोलनले निष्कर्षमै जान्छ या एउटा सार्थक निष्कर्ष निकाल्छ? रञ्जितजी अन्त्यमा।
नवराजी, तपाईँसँग मैले यही आन्दोलनको बिचमा मात्रै चिन्हान र परिचय गरेर तपाईँको एफएममा अन्तर्वार्ता दिएको होइन, यस अगाडि पनि तपाईँको र मेरो चिन्हान र तपाईँको एफएममा मैले अन्तर्वार्ता दिएको छु। यो चर्चा आउनको लागि, तपाईँको एफएममा आउनको लागि वा अरू कुनै मिडियामा आउनको लागि मलाई पुरानै मेरो नाम र परिचय काफी छ, अखिल क्रान्तिकारीको नाम र आफ्नो इतिहास काफी छ। त्यसले गर्दाखेरि यो चर्चा वा भगत प्रचारको निम्ति मात्रै गरिएको आन्दोलन होइन, वास्तवमै हाम्रा पनि छोराछोरीहरू, हाम्रा पनि भाइ भतिजाहरू, हाम्रा पनि आफन्तहरू, हाम्रा पनि कतिपय हामीलाई पनि जनताहरूले तपाईँहरू विद्यार्थी नेता भएर तपाईँहरूले गर्नुपर्ने मिनिमम तपाईँहरूको आफ्नो कर्तव्य पनि पुरा गर्नु भएन भनेर हामीलाई जनताले पटक पटक भनेका छन्। आज मलाई सोसियल साइटहरूमा, फेसबुकदेखि फोनहरूमा आज यति धेरै मेसेजहरू आएका छन्, यो विद्यालयमा शुल्क बढेको छ, यो विद्यालयले यसो गरेको छ, यो विद्यालयले कपी र डटपेन पनि आफ्नोमा किन्नुपर्छ भनेको छ, यसले यो विद्यालयले खेलकुद नभएका ठाउँहरू पनि खेलकुदको पैसा लिएको छ, यो विद्यालयले भूकम्पमा भत्किएको घरको पनि पैसा तिर्न भनेर पैसा तिर्नुपर्ने ब्याङ्कको ब्याज भनेर पैसा लिएको छ भनेर यी सारा गुनासाहरू आएका छन्। यी सारा गुनासाहरूको कारणले गर्दा हामीले यो आन्दोलनमा जान हामी बाध्य भएको, कुनै चर्चा आदि इत्यादिको निम्ति होइन। म फेरि पनि आग्रह गर्न चाहन्छु, हामी जिम्मेवार भएर देशको जुन समस्या हो, देशले यत्रो राजनीतिक परिवर्तन, यत्रो संघीयता, यत्रो चाहिँ संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीमा गएको बेलामा निजी शैक्षिक संस्थाहरू मिनिमम राज्यप्रति उत्तरदायी बन्नुपर्छ, जिम्मेवार बन्नुपर्छ। त्यसमा पनि सरकारले अहिले राज्यले अहिले भनेको छ आधारभूत।
थ्याङ्क यू सो मच रञ्जितजी, समय सकियो, थ्याङ्क यू सो मच। यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङ हुनुहुन्थ्यो। उहाँसँग मैले पछिल्लो समय संयुक्त रूपमा चाहिँ विद्यार्थी सङ्गठनहरू निजी विद्यालयहरूले उठाएको मन परे शुल्क वृद्धिको रूपमा चाहिँ आन्दोलन गरिरहनु भएको छ, यो आन्दोलनकै सेरफेरमा रहेर आजको तातो बहस मैले जोडेँ। यहाँहरूले सुनिदिनुमा आभार व्यक्त गर्छु। प्राविधिक मित्र आरडीलाई आभार व्यक्त गर्दै कार्यक्रमबाट मनोवराज धानु पनि आजलाई बिदा माग्छु। हवस् त, नमस्कार।